यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा यस बुलेटिनका प्रमुख समाचार। मुलुककै सबैभन्दा जेठो अस्पताल वीर अस्पताल आज आफ्नो 133 वार्षिकोत्सव मनाउँदै स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। काठमाण्डुको फोहोर बोकेका गाड़ीहरूलाई फेरि बन्चरे डाँडामा स्थानीयको अवरोध। फोहोर बोक्ने गाड़ीमा लेदो फोहोर राख्ने भाँडो नभएकोमा आपत्ति। र उत्तर कोरिया आणविक बल परिचालन गर्न तयार रहेको नेता किम जोङ उनको भनाई। अमेरिकाको सामना गर्न सक्षम रहेको जानकारी। समाचार अब विस्तारमा। प्रधानमन्त्री शिरबहादुर देउवाले सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ ढंगले पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको 133 वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्याई भौतिक पूर्वाधार तथा दक्ष चिकित्सकको उत्पादनमा जोड़ दिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताउनुभयो। उहाँले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले कोविड 19 को महामारीमा वीर अस्पतालले सहज रूपमा स्वास्थ्य उपचार सेवा दिएको प्रति धन्यवाद दिनुभयो। समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले वीर अस्पतालले आम नागरिकको विश्वास जित्ने गरी काम गरेको बताउनुभयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर दीप नारायण शाहले वीर अस्पताल सर्वसाधारणलाई सहज रूपमा सेवा दिन तत्पर रहेको बताउनुभयो। त्यस अवसरमा कोविड 19 महामारीमा खटेर उत्कृष्ट सेवा दिने स्वास्थ्य कर्मीहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय सभामा नागरिकता पहिलो संशोधन विधेयक 2079 छलफल जारी छ। राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक छलफलका लागि सभा समक्ष पेश गर्नुभएको हो। विधेयकका सम्बन्धमा 32 सांसदहरूले 7 समूहमा संशोधन प्रस्ताव राख्नु भएको छ। बैठकमा समूहका तर्फबाट सांसदहरू गोपी बहादुर सार्की अछामी, खिमलाल देवकोटा, भगवती नेउपाने, बेदुराम भूषाल, तुल प्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल र डाक्टर विमला राई पौडेलले संशोधन प्रस्ताव राख्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले विभिन्न तीनवटा विधेयक पारित गरेको छ। बैठकले शपथ सम्बन्धी विधेयक 2079 सर्वसम्मतिले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले उक्त विधेयक सभा समक्ष पेश गर्नुभएको थियो। यस्तै आजको बैठकले राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक 2076 र ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक 2075 प्रतिनिधि सभाको संशोधन स्वीकार सहित पुनः सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने गरी चालू आर्थिक वर्षको कार्ययोजना 15 दिनभित्र पेश गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले टेलिकमका टावरहरू कसरी निकायका भवनमा जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन समेत सरकारलाई निर्देशन दिएको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले प्रयत्न गरिरहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा एक भक्त एक वृक्षरोपण अभियान शुभारम्भ गर्नुभएको छ। पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रूद्राक्षको बिरूवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो। मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। काठमाण्डु उपत्यकाबाट फोहोर बोकेका गाड़ीलाई बन्चरे डाँडाका स्थानीयवासीले पुनः रोकेका छन्। यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिस्टोलबाट बन्चरे डाँडासम्म जाने सड़क मरमतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहोर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो। सड़क मरमतको काम पूरा नगरी फोहोर लान थालिएको र फोहोर बोक्ने गाड़ीमा फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहोर व्यवस्थापनमा अवरोध गरेको धुनीबेसी नगरपालिका एकका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो। नेपाल सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ। मन्त्री परिषदको साउन 9 गते सम्पन्न बैठकले शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीका अनुसार शहरी विकास मन्त्रालयका सहसचिव प्रकृण तुलाधरको संयोजकत्वमा 6 सदस्यीय समिति गठन गरेको हो। समितिले 21 दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्नेछ। नेपालमा लागू औषधको अवैध कारोबार, ओसार पसार र प्रयोगले भयावह अवस्था सृजना गरिरहेको छ। यसको नियन्त्रणका लागि गृह मन्त्रालय र विभिन्न संघ संस्थाहरूले ठूलो धनराशि खर्च गर्दै आएको भए पनि लागू औषधको अवैध वितरण भारतबाट समेत हुने भएकोले अनुसन्धान तथा नियन्त्रणमा चुनौती रहेको सरकारवालाहरूको बुझाइ छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बाकु यो रिपोर्ट।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्येक वर्ष लागू औषधको ओसार पसारमा पक्राउ पर्नेहरूको संख्या बढ्दो क्रममा छ। आर्थिक वर्ष 2076-77 लागू औषधका 55 मुद्दा दर्ता गरेको कञ्चनपुर प्रहरीले आर्थिक वर्ष 2077-78 कडाईका साथ प्रस्तुत हुँदा 141 मुद्दा दर्ता गर्यो। त्यस्तै आर्थिक वर्ष 2078-79 152 मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी प्रहरीले सार्वजनिक गरेको उक्त तथ्याङ्क त लागू औषध ओसार पसारमा संलग्न व्यक्तिहरूलाई सुरक्षाकर्मीले पक्राउ गरी प्रमाणका आधारमा मुद्दा चलाइएको संख्या मात्रै हो। अहिले लागू औषधको कारोबार गर्ने, ओसार पसार गर्ने र प्रयोग गर्ने व्यक्तिहरूको सञ्जाल हेर्ने हो भने त भयावह अवस्था सिर्जना भइसकेको छ। गृह मन्त्रालयले समेत लागू औषध नियन्त्रण महाशाखा मार्फत अति प्रभावित क्षेत्रहरूमा गुरु योजना कार्यान्वयन गर्ने कार्यको थालनी गरेको छ। गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्याय
लागू औषधको बारेमा जोखिमयुक्त विषय तर यसको बारेमा कम बोलिएको कारणले गर्दाखेरि अब यसको चर्चालाई बढाउन खोजेका छौँ। सबैको ध्यान आकर्षण यसमा गर्न चाहन्छौँ।
लागू औषधको नियन्त्रण र रोकथामका लागि यहाँका स्थानीय तहहरूदेखि सबै पक्षले ऐक्यबद्धता जनाएका छन्। बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी खुला सिमानाका र संगठित आपराधिक सञ्जालको प्रभाव वृद्धि, लागू औषधको सहज पहुँच, आधुनिकीकरण र साथीभाइको लहलै, पारिवारिक बेमेल र एक्लोपन आदिका कारणले समेत लागू औषध दुर्व्यसन र ओसार पसार बढेको देखिन्छ। कानूनले मात्रै लागू औषध नियन्त्रण गर्न नसकिने देखिएकोले घर परिवार र समाजबाट पनि नियन्त्रणका प्रयास हुनु आवश्यक छ। हरिश्चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
लागू औषध नियन्त्रणमा चुनौती सम्बन्धी यो रिपोर्टपछि अब बाँकी समाचार। बाँकेमा खुला सिमानाका कारण कोरोना संक्रमितको संख्या बढ़दै गएको छ। स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले व्यवस्था गरेकाले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिलेसम्म 57 पुगेको छ। सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप 3 जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोविड 19 व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो। ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुगाखोकीको लक्षण मात्रै देखिएकाले आत्तिनुपर्ने अवस्था भने नभएको उहाँले बताउनुभयो। पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ़दै गएपछि सीमा क्षेत्रमा आवत जावतमा कड़ाई गर्नका साथै स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ। बागलुङमा पछिल्लो समय कोरोना संक्रमण दर बढ़ेको छ। लक्षण देखिएकामा गरिएको एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। संक्रमितको संख्या बढ़ेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ। जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरिएन्ट बढ़ेको सन्दर्भमा सचेत रहन आग्रह गरेको छ। विवाह व्रतबन्ध लगायत शुभ कार्यमा बजाइने पञ्चे बाजा पछिल्लो समय आधुनिक बाजागाजाका कारण लोप हुने अवस्थामा पुगेको छ। लोप हुन लागेको पञ्चे बाजाको संरक्षणका लागि पाल्पाको रम्भा गाउँपालिकाको सहयोगमा स्थानीय दलित युवा लागि परेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
यो धुन रम्भा गाउँपालिकाका दलित समुदायले बजाएको वंशी बाजा हो। आज भोलि यस क्षेत्रमा प्राय जसो कार्यक्रममा वंशी बाजा बज्न थालेको छ। दलित समुदायका युवाहरूको बाजा बजाउने पेसा प्रति आकर्षण घट्दै गएको भन्दै रम्भा गाउँपालिका यो पेसाको संरक्षणमा लागेको हो। पालिकाले परम्परागत पेसा प्रवर्धन कार्यक्रम अन्तर्गत दलित समुदायलाई बाजा सेट प्रदान गर्ने कार्यले आय आर्जन तथा पेसा हस्तान्तरण गर्न सजिलो भएको रम्भा दुईका धन बहादुर परियारको भनाई छ।
आफ्नो परम्परा सहित आय आर्जन गर्ने बाटो पाछौँ। यसबाट अब हाम्रो आउने पिढीलाई हामीभन्दा सानालाई सिकाएर हाम्रो परम्परा रीति रिवाजलाई अगाडि बढाएर पेसालाई पनि अँगालेर अगाडि बढाउन चाहन्छौँ।
गाउँतिर पहिला जस्तो अहिले बाजा बजाउने युवा पाइँदैनन्। युवाको आकर्षण यस पेसा प्रति घट्दो छ। यो पेसा अँगाल्ने युवा विदेश पलायन हुनाले पनि यस पेसा संकटमा पर्ने खतरा देखिन्छ। अन्य जातिले समेत बाजा बजाउँदा आफूहरूको पेसा लोप हुँदै गएकोमा रम्भा गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुहुन्छ बाजा टोलीका सदस्य कर्ण बहादुर नेपाली।
हराउँदै गएको दलितहरूको पेसा एउटा प्रबन्धन गर्ने एउटा बाटो खोलेको छ।
वंशी बाजा नेपालको लोक बाजा भए पनि यसको उचित किसिमबाट संरक्षण हुन सकेको छैन। तमहा, झ्याली, ट्याम्को, ढोलकी र सुनाई बाजा वंशी बाजा अन्तर्गत पर्ने बाजाहरू हुन्। बाजा बजाउने पेसाबाट स्थानीयको जीवनस्तर सुधार्दै सुखी र समृद्धिको यात्रामा गाउँपालिकालाई अगाडि बढाउने बताउनुहुन्छ रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारी।
वंशी बाजा हस्तान्तरण गरेर हाम्रो लोक संस्कृति संरक्षण गर्ने र ती व्यक्तिहरूलाई पेसा प्रति बढी उत्तरदायी बनाउने, पेसाबाट उहाँहरूको आत्मनिर्भर र स्वावलम्बी बनाउने आर्थिक दृष्टिकोणले हाम्रो कल्पना।
वंशी बाजा संरक्षण गर्नु कला संस्कृतिको संरक्षण मात्र नभई राम्रो आमदानी लिने माध्यम समेत हो। स्थानीय सरकारले वंशी बाजा संरक्षणमा रम्भाले जस्तै चासो, उत्साह र सक्रियता देखाउने हो भने नेपाली कला संस्कृति संरक्षणका साथै स्थानीयको जीवन स्तरमा समेत सुधार आउने निश्चित छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सिजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाका नेता किम जुङ उनले उत्तर कोरिया आणविक बल परिचालन गर्न तयार रहेको बताउनु भएको छ। कोरियाली युद्धको वार्षिक स्मृति कार्यक्रममा बोल्दै नेता किम जुङले आफ्नो देश अमेरिकाको सामना गर्न पूर्ण तयार रहेको पनि प्रष्ट पार्नुभयो। उत्तर कोरियाले 7 पटक आणविक परीक्षणको तयारी गरिरहेको अड्कल भइरहेका बेला नेता किमको यस्तो भनाई आएको छ। चीनको जियाङजिया जिल्लामा लक्षण बिनाको कोरोना संक्रमण देखिएपछि केन्द्रीय शहर वुहान सहित आसपासका क्षेत्रमा लकडाउन गरिएको छ। शून्य कोविड रणनीतिलाई अनुसरण गर्दै त्यहाँ कोविड मापदण्डको पालना, मानिसलाई घर र कम्पाउण्डभित्र मात्र हिँडुल गर्न दिएर सामूहिक परीक्षणको दायरा बढ़ाइएको छ। सन् 2020 शुरूमा पहिलो पटक चीनको वुहानमा देखा परेको कोविड 19 रोगले विश्व महामारीको रूप लिएको थियो। वुहानमा मात्र कोविड 19 कारण 10 लाख मानिस प्रभावित भएका थिए। अब मौसम सम्बन्धी जानकारी। आगामी 3 दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ। मनसून सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ़न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुककै सबैभन्दा जेठो अस्पताल वीर अस्पताल आज आफ्नो 133 वार्षिक उत्सव मनाउँदै स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। काठमाण्डुको फोहोर बोकेका गाड़ीहरूलाई फेरि बनचडी डाँडामा स्थानीयको अवरोध। फोहोर बोक्ने गाड़ीमा लेदो फोहोर राख्ने भाँडो नभएकोमा आपत्ति। र उत्तर कोरिया आणविक बल परिचालन गर्न तयार रहेको नेता किम जोङ उनको भनाई। अमेरिकाको सामना गर्न सक्षम रहेको जानकारी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।